सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईहरूले एफएम 98 100 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको एउटा अर्को श्रृंखला लिएर फेरि बुधबारको बिहानी यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौं। कार्यक्रममा हामीले महिला पहिचान, सम्मान, योगदान, संघर्ष, सफलताका कथालाई, अनुभूतिलाई यहाँहरूमा सुनाउँदै आएका छौं। साथमा महिला सवालका विविध विषयको उठान पनि गर्दै आएका छौं। यसै क्रममा महिला संवेदनशीलता, महिलाका अनुभूति र यथार्थपरकतालाई जोडेर जसले कलम चलाइराख्नु भएको छ उहाँहरूलाई हामीले यो कार्यक्रममा जोड्ने गरेका छौं। यसै क्रममा आज हामीसँग हुनुहुन्छ साहित्यकार उमा सुवेदी। आज हामी उहाँको संघर्ष, सफलता, लेखनी यात्रा र जीवनका अनुभवलाई जोड्नेछौ। सुन्दै रहनुहोला कार्यक्रम आजका नारी भन्दै उहाँलाई म स्वागत गर्छु। उमाजी, कार्यक्रम आजका नारीको आजको यो श्रृंखलामा यहाँलाई हार्दिक स्वागत गर्छु।
धन्यवाद चन्दाजी।
प्रकाशित उपन्यास परिधिको सफलताको पनि हामी कामना गर्छौ र 2082 प्रभावशाली महिलाको छनौटमा पर्नु भएको छ, यसर्थ पनि एकचोटि पुनः बधाई छ यहाँलाई।
धन्यवाद सर।
आज भोलिको दिन चाहिँ कहाँ कसरी व्यस्त हुनुहुन्छ, कसरी दिनहरू व्यतीत भइरहेको छ?
2072 सालदेखि 2082 10 वर्ष चाहिँ आह्वान भनेर एउटा महिलाको लेखनीको सशक्तिकरणको लागि एउटा काम गरिरहेका थियौँ। त्यसमा चाहिँ डाक्टर अर्चना थापा हुनुहुन्थ्यो, कुमारी लामा हुनुहुन्थ्यो र म तीनैजना लेखक महिला प्लेटफर्म तयार गरेर हामीले काम गरिरहेका थियौँ र 10 वर्षमा हामीले पहिलो फेज भनेर चाहिँ यसलाई चाहिँ अन्त्य गर्यौँ। दोस्रो फेज चाहिँ हामी अलिकति थोरै फरक ढंगले गर्छौँ भनेर अलिकति थाती राखेर यो 10 वर्ष गरेको कामको दस्तावेजीकरणमा हामी व्यस्त भयौँ र त्यो दस्तावेजीकरणको काम चाहिँ कुमारी लामा र मैले गर्यौं। अब आफ्नो व्यक्तिगत कामहरू छँदैछन्। परिधि उपन्यास चाहिँ मेरो पछिल्लो, मेरो छैटौं कृति हो। नयाँ कृति आयो, यसको प्रमोसनमा छँदैछु। आगामी कृतिको लागि चाहिँ अब पढ्नु पर्यो, दिमाग खाली भाष भर्नु पर्यो, त्यसको लागि म अध्ययनमा छु अहिले।
हजुर, कलम चलाउन अध्ययन आवश्यक छ
एकदमै धेरै।
यहाँले आह्वान यो अभियानलाई पनि जोड्नुभयो, छुट्टै अभियान, साँच्चै नै प्रभावकारी अभियानको रूपमा पनि हामीले लिएका थियौं, हामी सहभागी पनि भएका थियौं, जसमा चाहिँ आदिवासी समुदायका महिला जस्टिस फर अल रेप भिक्टिम्सहरूको बारेमा पनि, त्यो पनि सार्वजनिक तौरबाट होइन त्यो अभियान चलेको थियो भने मिटुको पनि हामी सम्झिन्छौं होइन, बाध्यात्मक मौनता, बलात्कार संस्कृति आदि जुन महिला अधिकारसँग जोडिएको छ, महिला माथि हुने विभेदसँग जोडिएको छ, त्यो विरुद्धको आवाजको रूपमा
एकदमै
पनि होइन, यो सार्वजनिक बहसको रूपमा पनि यहाँले ल्याउनु भएको थियो। यति बेलै कार्यक्रमबाट हामी साहित्यिक स्रष्टा, प्रकाशक होइन अर्चना थापालाई सम्झिन चाहन्छौ। आह्वानसँग जोडिनु भएको, जसले स्थापना गर्नुभएको थियो यहाँहरू तीन हस्ती, उमा सुवेदी, कुमारी लामा, अर्चना थापा होइन, यहाँहरू तीनैजनालाई आज हामी सम्झिन पनि चाहन्छौ, किनकि कार्यक्रम आजका नारी पनि समानताको एउटा यात्राको अभियान नै हो भनेर जोड्न पनि हामी चाहन्छौ। पूर्वी नेपाल होइन जन्मथलो, जापामा हुर्किनु भयो, बाल्यकालको आफ्नै अनुभव पनि रहेको छ, रेडियो नेपाल यहाँको जीवनमा जोडिँदै आएको छ नि त होइन, रेडियो नेपालसँग जोडिएको अनुभव आज हामी यहीँबाट शुरू गरौं न।
एकदमै यो चाहिँ तपाईँले एकदमै सान्दर्भिक कुरा उठाउनु भयो. अहिले त यो एकदमै चर्चाको विषयमा पनि बसिरहेको छ, धेरैले सोधिरहनु भएको छ. किनभने यो अनलाइन खबरको 50 प्रतिभाशाली प्रभावशाली महिलामा म पनि एउटा परे होइन, र त्यसमा चाहिँ मेरो जसले प्रोफाइल लेख्नुभयो उहाँले चाहिँ यो रेडियोको कुराहरू ल्याउनु भएको छ. यो रेडियोको कुरा चाहिँ कहाँबाट जोडिएको छ भन्दाखेरि, मैले 2066-67 सालतिर चाहिँ हाम्रो डाक्टर अर्चना थापाले एउटा सम्पादन गरेको स्वअस्तित्वको खोज भन्ने किताब थियो, त्यसमा चाहिँ मेरो बिरिङ खोलामा एक दिन भन्ने एउटा आर्टिकल थियो. त्यो आर्टिकलमा चाहिँ मैले मेरो बाल्यकालमा मैले यो रेडियो नेपाल त्यति बेला मेरो लागि अत्यन्तै प्रभावकारी र रेडियो नेपाल नसुनेर म कहिले पनि नसुत्ने अनि रेडियो नेपाल मेरो लागि एउटा अभिन्न अङ्ग जस्तो थियो. त्यो बेलामा चाहिँ म लेखनमा पनि थिएँ र गायनमा पनि अब त्यो बेलामा थिएँ होइन. त्यो बेलामा मेरो एउटा नारी शिक्षा आजको आवश्यकता भन्ने एउटा निबन्ध स्रोत केन्द्र स्तरीय स्केचमा चाहिँ मेरो दोस्रो भइदियो. त्यो दोस्रो निबन्ध चाहिँ मेरो साथीहरूले चाहिँ भन्नुभयो हातेमालो यस्तै के कार्यक्रम थियो त्यो बेला,
हजुर बाल कार्यक्रम
आइरहन्थ्यो अनि विभिन्न ठाउँबाट हामी पत्रहरू पठाइरहन्थ्यौँ सानै बच्चाहरू होइन हाम्रो तरिकाले. अनि मैले रेडियो नेपालको ठेगाना मागेर पठाएँ, साथै मेरो प्रसारण हुनको लागि चाहिँ अर्को हप्ता चाहिँ प्रसारित हुन्छ भनेर भनेपछि बुद्ध आदर्श मावि पढेको म होइन, त्यहाँबाट म मेरो घर पुग्नुलाई त्यस्तै 40 मिनट जति लाग्थ्यो हिँडेर. म त्यो हस्याङ र फस्याङ गर्दै होइन घरमा 5 बजे त म घरमा आइपुग्नु पर्यो. अनि त्यस पछाडि मेरो घरमा रेडियो थिएन, मेरो घरको लागि चाहिँ त्यति बेला रेडियो भनेको एउटा विलासिताको सामा थियो, रेडियो थिएन मेरो घरमा, 2-3 घरमा रेडियो थियो मेरो गाउँमा. अनि त्यसपछि म एकजनाकोमा तत्कालै जो दिदीले चाहिँ मलाई एकदमै माया गर्नुहुन्थ्यो, म दौडिँदै गएँ, जाँदाखेरि दिदी हुनुहुन्नथ्यो, दिदीको आमा उहाँले रेडियो बन्द गरिदिनु भयो. त्यो पीडालाई चाहिँ मैले चाहिँ यो बिरिङ खोलामा एक दिनमा लेखेको छु र त्यस पछाडि चाहिँ मलाई इख भयो र भोलिपल्ट आमालाई स्कुल जान्छु भनेर चाहिँ सर्ट फ्रक लगाएर हिँडेको. दिनभरि मेरो घरदेखि अलि माथि चाहिँ साथीहरू त्यो जुन जसले चाहिँ स्कुल पढाउनै सक्नुहुन्नथ्यो बुवा आमाले, केही साथीहरू थिए, उनीहरू दिनभरि खोलामा ढुङ्गा टिप्थे. मैले के ठाने भने यिनीहरूसँग गएर ढुङ्गा टिपेँ भने 2 टिपेँ भने त म एउटा रेडियो किन्न सक्छु, नयाँ नकिने पनि पुरानो भन्ने लागेर चाहिँ दिनभरि स्कुल नगएर सर्ट फ्रक लगाएर म ढुङ्गा टिप्न गएको कहानी चाहिँ मैले लेखेको छु. र त्यस पछाडि एकजना मेकानिकले पुरानो पाट पुर्जा जोडेर रेडियो बनाइदिनु भएको थियो होइन, त्यो खुसी चाहिँ मैले त्यो बिरिङ खोलामा एक दिन भन्ने मेरो लेख छ त्यसमा लेखेको थिएँ. त्यो बेलामा रेडियोको कति महत्व थियो अनि मेरो लागि रेडियो नेपाल कस्तो थियो होइन, यी कुराहरू चाहिँ त्यो बेला आउँछ र म अत्यन्तै धेरै चाहिँ रेडियो सुन्ने मान्छे हो. त्यो त्यस पछाडि 11 बजेसम्म बस्थ्यो, त्यो अति हुँदा हुँदै शास्त्रीय सङ्गीतको आला तान सारा सारा सुनिसकेपछि मात्रै सुत्थेँ म. त्यो लेख रेडियो प्रतिको लगाव चाहिँ झुकाव चाहिँ त्यस्तै थियो.
संचार सूचना हो नि त होइन, त्यो कति महत्वपूर्ण हुन्छ, त्यसको प्रभावले आफ्नो जिन्दगी परिवर्तन गर्नुभएको धेरैको कथालाई हामीले सुनाएको पनि छौं. साँच्चै नै रेडियो नेपाल स्रष्टाहरूको लागि, सांगीतिक स्रष्टा, साहित्यिक स्रष्टाहरूको लागि, कला पारखीहरूको लागि होइन, संगीत प्रेमीहरूको लागि, जो कसैको लागि पनि कुनै न कुनै रूपमा जीवनको कुनै कालखण्डमा गएर रेडियो नेपाल जोडिएको सुन्दा होइन, र त्यही रेडियोमा एउटा माध्यमको रूपमा आफूलाई पाउँदा हामीलाई खुसी पनि लाग्छ. यहाँको लेखको पहिलो माध्यम नै रेडियो नेपाल बन्यो,
हजुर
त्यसोभन्दा फरक नपर्ला नि,
त्यो मेरो प्रसारण भयो तर मैले सुन्न पाइनँ. त्यो हातभरि ठेला उठेर अनि भोलिपल्ट चाहिँ त्यो पुरानो पाठ पूर्जा जोडेर ल्याएको रेडियो चाहिँ मेरो लागि नयाँ भएको, त्यस पछाडिका दिनमा मैले त्यो रेडियो कति बेले पनि नछोडेको, त्यो कुराहरू सम्झिँदाखेरि अहिले त एकदमै रोमाञ्चक लाग्छ. तर त्यो सङ्घर्ष मैले गर्न सकेँ. साँच्चै भन्यो भने तपाईँले अघि भन्नुभयो नि यो महिला सशक्तिकरणको लागि होइन, महिलाहरूको आवाजलाई मुखर गएर चाहिँ बोल्न सक्ने एउटा तागत पनि मलाई चाहिँ त्यो सङ्घर्षले दियो होला जस्तो लाग्छ.
पक्कै पनि एउटा लगाव होइन, केही गर्नै पर्छ, आफैप्रतिको एउटा विश्वास पनि र गर्नुपर्छ भन्ने त्यो लगावले धेरै छोरीहरूलाई अगाडि बढाएको पनि छ. यहाँको बिरिङ खोला त्यो एक दिनको मेहनत र त्यो मेहनत पछिको जुन एउटा आफूले चाहेको कुरा पूरा भयो भनेपछि गरे सकिँदो रहेछ भन्ने सन्देश त
एकदम
बाल्यकालमा त्यही बिरिङ खोलाको एक दिनले दियो नि त.
यसमा चाहिँ मैले त्यो तपाईँले भेट्नुभयो भने त्यो किताब पढ्नु होला होइन, स्वस्तित्वको खोज चाहिँ मनको बह कसैले नकह भन्छ नि त होइन एउटा उखान छ नि तर मलाई ठ्याक्कै त्यसको विपरीत त्यसलाई चाहिँ मनको बह सबैलाई कह भन्न मन लाग्छ किनभने त्यो मेरो त्यो जुन ढुङ्गा टिपेको कहानी लेखे कतिलेलाई चाहिँ प्रेरणा भयो कि त्यो होइन किनभने लाज भन्ने कुरा चाहिँ मान्छेमा आफूमा हुने हो नि त स्कुल जानुपर्ने फ्रक सर्ट लगाएर होइन टक्क किताब बोकेर म खोलामा गएर दिनभरि ढुङ्गा टिपे त्यति बेला मलाई लाज भएन भने अनि त्यो त प्रेरणाको लागि म जस्तै त्यति बेलाका किशोरीहरूको धक त्यो त फुक्यो नि त अनि संघर्ष भन्ने कुरा चाहिँ मेरो सुरुवात चाहिँ त्यहीँबाट भएको जस्तो लाग्छ मलाई
हामी सोच्छौँ कि सफल बन्नको लागि एकदम धेरै धन सम्पत्ति साथ कोही हुनुपर्छ भनेर भन्छौ तर प्रयास त आफैबाट हुनुपर्छ भन्ने कुरा पनि त हो
आत्मविश्वास भन्ने कुरा चाहिँ सबैभन्दा ठूलो साथी हो जिन्दगीको जस्तो लाग्छ मलाई र आत्मविश्वास छ भने त्यही आत्मविश्वासले चाहिँ जीवनभरि साथ दिन्छ र त्यो जति अभिन्न मित्र चाहिँ कोही पनि हुँदैन होला जस्तो लाग्छ मलाई
बिरिङ खोलाको एक दिनले मलाई पनि मन छोएको थियो सायद त्यो पढ्ने कसलाई छुँदैन होला एउटा बाल्यकालमा एउटा सानो एउटा छोरीले आफ्नो संघर्षको कथाको सुरुवात गरेको जस्तो होइन त्यो यात्राको सुरुवात गरे जस्तो लाग्छ र यहाँको मेहनत संघर्ष सजिलो थिएन अप्ठ्यारो परिस्थितिबाट माथि उठ्दै अगाडि बढ़िरहेको एउटा छोरी उमा सुवेदी साहित्यिक स्रष्टाको जीवनी पन्नालाई पल्टाउँदा सुन्दा पढ्दा लाग्छ त्यो चाहिँ धेरै हाम्रा नेपाली छोरीहरूको एक प्रतिनिधि पात्रको कथा हो
त्यो वास्तवमा संघर्ष भन्ने कुरा चाहिँ वर्तमानमा जति बेला गरिन्छ त्यति बेला एकदमै गाह्रो हुन्छ अनि त्यो म सक्छु कि सक्दिनँ भनेर चाहिँ जसले सक्दैन ऊ त्यहीँनिर बस्छ जसले त्यसलाई चाहिँ त्यो संघर्षको पहाडहरूलाई छिचोल्न सक्छ ऊ चाहिँ अगाडि बढ्ने हो र हामी जस नेपालका जति पनि अहिले महिलाहरू जो चाहिँ एउटा ठाउँमा पुगेका छौँ होइन त्यो महिलाहरूले चाहिँ जुन जस्तै मैले चाहिँ मेरो माइतीमा चाहिँ आर्थिक रूपमा अलिकति अब पछाडि परेको परिवार थियो होइन त्यसले गर्दाखेरि त्यही बेलादेखि चाहिँ मैले संघर्ष गर्न सिकेको हो वास्तवमा भन्यो भने र मलाई चाहिँ साँच्चै भन्यो भने बिहा पछाडिको मेरो जिन्दगी अगाडिको जिन्दगीमा धेरै फरक छ अगाडिको जिन्दगी मैले अलिक संघर्ष गरेँ र त्यही बेलामा चाहिँ मैले के सिकेँ भने महिलालाई आफ्नो सृजनशीलता आफ्नो प्रतिभालाई प्रस्फुटन गर्नको लागि पनि अर्थ को सबैभन्दा ठूलो हात हुँदो रहेछ पहिले आर्थिक रूपमा सबल हौ त्यस पछाडि चाहिँ भएका तिम्रा प्रतिभा तिम्रा क्षमता प्रस्फुटन हुँदै जान्छन् भन्ने एउटा त्यो शिक्षा चाहिँ मैले सानै उमेरमा पाएको होइन त्यसले गर्दाखेरि पनि मलाई त्यो संघर्ष गर्नलाई त्यस्तो धेरै गाह्रो भएन
झापाबाट काठमाडौँसम्मको यात्रा उच्च शिक्षाका लागि भएको थियो
झापाबाट काठमाडौँको यात्राको पनि एउटा रोचक कुरा छ झापाबाट म एसएलसी दिइसकेपछि चाहिँ अब भद्रपुर मेरो सबैभन्दा नजिकको र सस्तो क्याम्पस चाहिँ थियो भद्रपुर क्याम्पसमा चाहिँ बुवाले अब त्यहीँ पढ अब एक दुईजना साथीसँग मिलेर बस त्यहीँ बस भनेर चाहिँ बुवाले आफ्नो तर्फबाट चाहिँ तयारी गर्दै हुनुहुन्थ्यो किनभने म पढाइमा अलिकति अब्बलै थिएँ यो यसले पास गर्छ भन्ने थियो घर परिवारलाई त्यही बेलामा गाउँकै एकजना दिदीले चाहिँ तिमीलाई चाहिँ काठमाडौँमा पद्मकन्या क्याम्पसमा सङ्गीत पढाउने त्यो अफर चाहिँ मेरो जिन्दगीको एउटा अलिकति कहाली लाग्दो पनि जस्तो पनि भयो उहाँको कुरा पत्याए म त्यो बेलामा चाहिँ एकदम राम्रो गाउँथे स्टेजमा राम्रै गाउँथे सबैजनाले चाहिँ एउटा गायिका बनाउनु पर्छ भन्ने सरहरूले पनि त्यही कुरा गर्नुहुन्थ्यो र मलाई पनि एकदमै मेरो जुनुन त्यो बेलाको लेखन थिएन लेखनमा म फाटो फुटो मात्रै थियो तर गायनमा चाहिँ झापा जिल्लाभरि जहाँ कार्यक्रम छ स्कुलले जहाँ जहाँ लान्छ म जाने र म त्यहाँ पर्फर्म गर्ने मेरो त्यो थियो त्यसले गर्दाखेरि चाहिँ मलाई एउटा सपना थियो मेरो म गायिका बन्छु भन्ने त्यो सपनाले गर्दाखेरि म आएँ एकजना दिदीसँग बसेँ के भइदियो भनेदेखि म स्वतन्त्र रूपमा चाहिँ एउटा घर परिवारमा माया पाएर होइन कान्छी छोरी घरको र समाजबाट पनि मैले चाहिँ एक किसिम माया पाएर प्रतिभाले गर्दाखेरि होइन चिनिएको तीन चारवटा नाटक पनि खेलिसकेको थिएँ र अर्को कुरा गायनले गर्दाखेरि म चिनिएको एउटा पात्र थिएँ गाउँ समाजमा काठमाडौँ आइसकेपछि म एकजना दिदीसँग बसेँ उहाँको स्वभाव पनि एकदमै खरे खालको म चाहिँ कस्तो भयो भने एउटा स्वतन्त्र रूपमा उडिरहेको चरा चाहिँ पिन्जरामा आएर पखेटा काटेको जस्तो अनुभव भयो कि मलाई म यो मान्छे त होइन मलाई पीडा भयो
हजुर
र त्यो पीडाकै बीचमा उहाँसँग यस्तै छ सात महिना म कति बसेँ होइन खटपट खटपट भयो त्यस पछाडि म उहाँसँग बसिनँ र मेरो युनियनमा मैले एउटा राम्रो ठाउँ बनाइसकेको थिएँ यसले चाहिँ राम्रो गाउँ छ भनेर गुरुहरूले पनि मलाई एकदम राम्रो मानिन सक्नु भएको थियो र युनियनको एकजना दिदीसँग गएर बसेँ त्यस पछाडि चाहिँ एउटा स्कुलमा काम गरेँ होइन सङ्गीतले गर्दाखेरि चाहिँ मलाई त्यसरी चाहिँ ल्याएको थियो त्यो मेरो अपरिपक्वता पनि थियो त्यो एक वर्षको समय चाहिँ मेरो अत्यन्तै पीडादायी समय हो होइन मेरो दोस्रो वर्षको पढाइ हुँदाहुँदै मेरो बुवा भेट्नुभयो र म घर जानु पर्यो. घरमा चाहिँ मेरो अब दाई म र आमा, दाई चाहिँ वृन्दावनमा पढ्दै हुनुहुन्थ्यो, आमा र म मात्रै भयौँ. सोझी आमा, आमालाई छोडेर फेरि आउन सकिनँ. त्यसले गर्दा मेरो सङ्गीतको एउटा प्र्याक्टिकल छुट्यो र त्यही बेलामा चाहिँ त्यही गाउँमा एक भएर त्यहीँ पढाउँदा पढाउँदै मेरो बिहा भयो. र त्यो दुई वर्षको सङ्घर्ष चाहिँ मेरो एकदमै कठिन सङ्घर्ष छ र त्यो दुई वर्षको सङ्घर्षले नै होला सायद मलाई जीवनलाई यति सहज ढङ्गले चिनायो र जीवनमा मैले सङ्घर्ष गर्न सकेँ र जीवनमा जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने एउटा आत्मविश्वास पनि पलायो.
त्यही कारणले पनि हुन सक्छ महिला अस्तित्व शक्ति र अनुभूतिलाई सम्मिश्रण गरेर आफ्नो लेखनीमा लिइराख्नु भएको छ.
त्यो महिलालाई नबुझेको पाटो पनि मैले एकदमै नजिकबाट हेरे. पुरुषले पनि सङ्घर्ष गरेका छ, महिलाले पनि गरेका छ. एउटा ठाउँमा पुग्नलाई सबैले सङ्घर्ष गर्नुपर्छ तर अतिरिक्त सङ्घर्षको बोध चाहिँ महिलालाई जहिले पनि हुन्छ. महिला हुनुकै पछाडि चाहिँ विभिन्न किसिमका चाहिँ समस्याहरू आइदिन्छन्, त्यो समस्या चाहिँ महिलाले मात्रै भोग्नु परेको छ नि त. हो, यस्ता कुरा चाहिँ मैले मेरो लेखनमा ल्याउने गरेको छु. अहिले मेरो यो सयौं पुतली कथा संग्रहमा प्राय गरेर यो महिलाका समस्या भनेर साना समस्या भनिदिने र जीवनभरि त्यो समस्याले चाहिँ मान्छेलाई तनाव दिने यस्ता किसिमका समस्याहरूको लागि उजागर गरेर मैले चाहिँ यो सयौं पुतलीका उर्दी सयौं पुतली जस्ता कथाहरू चाहिँ लेखेको छु.
हजुर, यो महिलाको अस्तित्वलाई चिनाउन चाहने महिलाहरूका कथा कतिवटा लेखिएका छन् नि होइन? त्यो लेखिएका कथाहरूमा यहाँहरूको कथा चाहिँ अलि प्रखर रूपमा अलि अगाडि आइरहेको र महिला शक्तिलाई बुझाउने त्यो मौलिकता होइन, त्यो अनुभूति हामीले तोदा इति सयौं पुतली ती जति पनि यहाँको कृति छन् छैटौं कृति परिधिसम्म आउँदाको होइन त्यसमा हामीले देख्न पाउँछौं.
पुरुषहरूले हाम्रो महिलाको बारेमा लेख्नुभयो, प्रशस्तै लेख्नुभयो, किनभने महिलाले भन्दा अगाडि त पुरुषले लेख्न थालेको हो होइन. महिलाले भन्दा अगाडि पुरुषले पढ्न थाल्नु भएको हो अनि महिलाले भन्दा अगाडि त पुरुषहरू प्रशस्तै लेख्न थाल्नुभयो महिलाको लागि. तर कसरी चाहिँ त्यसलाई चाहिँ उहाँले त्यो पात्रलाई कसरी चाहिँ प्रयोग गर्नुभयो भन्दाखेरि महिला भनेको चाहिँ रोना धोनाको एउटा साधन होइन. महिलाहरू पिन्चै हुन्छन्, महिलाहरू रुन्छन्, महिलाहरू चाहिँ अगाडि बढेर केही पनि गर्न सक्दैनन्, त्यस्तो खालका पात्रहरूको प्रयोग गर्नुभयो. अनि त्यसैलाई चाहिँ हामीलाई चाहिँ एकदम आपत्ति भयो, किनभने अहिलेका महिलाहरू त्यो होइन नि त. सँगै काँध मिलाएर हात मिलाएर चाहिँ काम गरिरहेका छन् महिलाहरू. महिलाहरूले गरिरहेको छ सबै कामहरू भने महिलाहरूले पढेका छन्, महिलाहरूले लेखिरहेका छन् भनेदेखि लेखनमा चाहिँ त्यो खालको होइन. अब महिलालाई पनि तपाईँहरूले चाहिँ चित्रण गर्ने तरिका भएन भनेपछि हामी आफै लेख्छौँ भने हामीले महिलालाई केन्द्रमा राखेर चाहिँ महिला केन्द्रित किताबहरू लेख्ने होइन, महिला केन्द्रित विषय छन् त्यो हिसाबले चाहिँ हामीले लेख्न थाल्यौँ. तर के भयो भनेदेखि महिलाले महिलाको बारेमा लेख्दाखेरि जुन अनुभव निखारिएको आउँछ नि पुरुषले अनुमानका आधारमा त्यसरी लेखिदिए, तर हामीले लेख्दा त त्यो
अनुमान र अनुभूति
अनुभवको कुरा हुन्छ होइन. यो फरकपन ल्याउँदाखेरि चाहिँ के भयो भने हामीले हाम्रा कुरा लेख्दाखेरि दुईटा कुरा त्याग लाग्यो के. एउटा कि त महिलाले कति लेखेका होइन, कति नचिने भएका कुरा लेखेका, कति चाहिँ त्यो प्रजननका कुरा लेखेका, यस्ता कुरा कि त त्यसरी ट्याग लागे होइन. अब तिमीहरूले लेख्नुपर्ने कुरो अझै छन् भने, तर हामीसँग त महिलाकै विषयमा लेख्ने कुराहरू यति धेरै छन् कि लेखिएकै छैनन् होइन. अर्को चाहिँ महिलालाई भएको विभेदलाई चाहिँ सतहमा ल्याउँदाखेरि, पाठक सामु ल्याउँदाखेरि चाहिँ यिनीहरू नारीवादी खुङखार नारीवादी हुन् भनेर चाहिँ हामीलाई उपल्लो कित्तामा अर्को कित्तामा छुट्याउने काम भयो होइन. यो दुवै कामप्रति हाम्रो आपत्ति छ, किनभने हामीले हाम्रा कुरा भन्न पाउनुपर्छ. महिलाको सपोर्टमा पुरुषहरू उठ्नु नहुने, एउटा समतामूलक समाज बनाउनको लागि त नारी र पुरुष बराबरी हुनुपर्छ नि त. नारामा चाहिँ नारी पुरुष बराबरी होइन, तर छैन. नारी पुरुष बराबरी त कहाँबाट हुनु होइन, एउटा पहियो छ तल छ एउटा माथि छ, त्यसरी भएन. समाजलाई
सहअस्तित्व होइन,
सह अस्तित्व हुनु पर्यो. महिलाको सशक्तिकरणको लागि त पुरुषहरूले सहयोग गर्नु पर्यो नि त. हो, यो सहयोगको अपेक्षा पनि चाहियो, किनभने उनीहरू धेरै माथि पुगिसके भने त उनीहरूले हामीलाई सहयोग गर्नु पर्यो. नारीवादी टिमहरू भनेर चाहिँ उपल्लो कितामा फाल्नु भयो.
कहाँनिर अलग छौँ त हामी हाम्रा दाजुभाइसँग, हाम्रा बुवा काकासँग होइन, हाम्रा जीवनसाथीसँग यति मात्र मनन गरिदियो भने नि पुग्छ. के हो त महिलावाद, नारीवाद, यसलाई कसरी बुझिदिनु पर्छ जस्तो लाग्छ?
नारीका समस्याहरूलाई, नारीले उठाएका कुराहरूलाई चाहिँ मिहिन ढङ्गले हेरिदिनु पर्यो.
महिला सवाल,
अर्को कुरा, समाजमा महिला जति विभेदमा परिरहेका छन् त्यो विभेदलाई हेरिदिनु पर्यो. महिलाहरू पुरुषहरूले चाहिँ गरेका हिंसाहरू महिलाले लेखे भनेदेखि त्यसलाई चाहिँ अर्को कित्तामा ठेल्नु भएन, सुन्नु पर्यो नि. हामीले खोजेको त समानता हो नि. हामीले त पुरुषहरूको विरोधी भएर चाहिँ उनीहरूलाई चाहिँ धकेले र तिमीहरू होइन अब हामी भनेर त त्यो सत्तालाई धकेल्न खोजेको त होइन, हामीले त समानताको कुरा गरेको हो। हामीले पनि तिमीहरू जस्तै, हामी पनि तिमीहरू जस्तै मान्छे हो। हामी पनि तिमीहरूलाई जन्माउँदाखेरि हाम्रो आमाहरूलाई जति पीडा भएको थियो, हामी जन्माउँदा पनि त्यति नै भएको छ। हामी जसरी चाहिँ त्यो मानव भएर चाहिँ यो धरतीमा आएका छौँ, तिमीहरू पनि त्यसरी नै आएको हो होइन। हाम्रो प्रश्न भनेको चाहिँ, हाम्रो कुरा भनेको चाहिँ यो पुरुषलाई होइन, यो पितृ सत्तालाई हो, यो कुरा हजुर पितृ सत्तालाई हो होइन। यो पितृ सत्ता चाहिँ यति हावी भएको छ कि हरेक ठाउँमा हावी भएको छ, भान्सा कोठादेखि लिएर कार्यालयसम्मदेखि लिएर उच्च स्थानमा रहेकाहरूसम्म पनि त्यो पितृ सत्ताले यसरी हावी भएको छ कि त्यहाँनिर चाहिँ त्यो महिलालाई कता न कता खुम्च्याएको हुन्छ। हो त्यो ठाउँमा चाहिँ हामीले आवाज उठाउने हो भनेर चाहिँ हामी आफ्नो सशक्तिकरणको लागि हामीले बोलेको हो, लेखेको हो होइन। र यो कुरालाई चाहिँ यसरी बुझिदियो भनेदेखि चाहिँ समाजमा एउटा समतामूलक समाजको स्थापना हुन्छ भन्ने कुरा हो होइन। हामीले आह्वानको स्थापना यसरी नै गरेको,
महिलावादको मूल मर्म एकदमै आएर जोडिन्छ। महिला भएकै कारणले कहीँ कतै विभेद नहोस् होइन, कहीँ कतै अप्ठ्यारोको सामना गर्न नपरोस्। पुरुष पनि विभेदमा पर्नुहुन्न, महिला पनि विभेदमा पर्नुहुन्न, कोही कसैलाई अन्याय हुनुहुन्न र समानताको लागि आवाज त उठाउनु
पर्यो। हाम्रो
समानताका लागि आवाज उठाएको थियो र आज अधिकारको कुरा गर्न पाएको छौँ, अधिकारको उपभोग गर्न पाएको छौँ। हजुर
हो, आवाज जहाँ उठ्छ नि, अनि त्यो आवाजलाई दबाउन पनि खोजिन्छ, तर त्यो आवाज चर्को रूपमा उठाइयो भनेदेखि त्यसले चाहिँ एउटा न्याय पनि पाउँछ भन्ने कुरा चाहिँ यो यसको उदाहरण पनि अब यो हो। अहिले हामीले गरेको कुराकानी
होइन,
समाजले चाहिँ सानो भन्ने कुरा गर्छ, तर त्यो कुराले चाहिँ जीवनमा यो हाम्रो व्यावहारिक जीवनमा कति असर पारिरहेको छ त होइन। हो यस्ता कुराहरूलाई चाहिँ चिर्नलाई र केही हदसम्म चाहिँ अहिले चिरिएको पनि छ, किनभने हाम्रो लेखक साथीहरूले चाहिँ केही सचेत साथीहरूले चाहिँ के गर्नुभयो भनेदेखि हो, महिलाहरूले अहिले जुन कुरा भनिरहनु भएको छ, महिलाहरूको लाइसेन्स चाहिँ हामीले ल्याउनुपर्छ, हामीले अन्याय गरेको हो भनेर चाहिँ उहाँहरूलाई चाहिँ महसुस भयो र केही साथीहरूले हामीलाई सपोर्ट गर्नुभयो र केहीले चाहिँ बाध्य भएर पनि महिलाहरूले भरे गाली गर्छन् भनेर बाध्य भएर पनि चाहिँ अहिले चाहिँ मञ्चमा महिलाहरूलाई एउटा न एउटा चारजना पुरुष छन् भने एउटा महिलालाई हालेकै हुन्छ। अहिले
महिलावादको मूल मर्म कोही कसैलाई पछि पारेर अगाडि बढ्नु होइन, समानता यसको सबैभन्दा ठूलो मूल मर्म होइन। जन्मिएपछि समान अधिकार पाउनु पर्यो, लिङ्गको आधारमा विभेद हुनु भएन, त्यो अनुभूति एउटा लेखकलाई नहुने कुरै भएन होइन। जुन कुराले छुन्छ, लेखिन्छ, बोलिन्छ भनिन्छ नि होइन। पाँच थरमा जन्म झापामा हुर्किनु भयो, बाल्यकाल अलि अभावमा संघर्षमा नै बित्यो र त्यसकै एउटा उदाहरणको रूपमा लिनु पर्दाखेरि हामीले कार्यक्रमको सुरुमा प्रसंगलाई उठायौं, बिरिङ खोलाको एक दिन। त्यो बिरिङ खोलाको एक दिन एउटा छोरीको साहसको र संघर्षको एउटा पदयात्राको सुरुवात थियो होइन। रापिलो एकदम तातो बलुवामाथि जुत्ता नलागिकन होइन, खाली खुट्टाले दिनभरि कलिलो हातले भनौँ न होइन, ढुङ्गा टिपेर थुपारेर
रेडियोको लागि
त्यो रेडियो पनि किन भन्दा रेडियो नेपाल सुन्नको लागि, किन त आफ्नो रचना
आफ्नो
प्रतिभाको लागि। रंगकर्मी हुँदै, गायिका हुँदै, लेख्दै, कहिले गजल, कहिले कविता लेख्दै, कहिले कथा लेख्दै, यहाँको पाँच थर झापा काठमाडौँ हुँदै यात्रा त इजरायलसम्म पनि पुग्यो नि त
हजुर।
एउटा आमा, दिदी, बहिनी, छोरी, जीवन साथीको यात्राको एउटा उदाहरण हो भन्न पनि चाहन्छौ।
एकदमै
पढाइलाई चाहिँ निरन्तरता दिनुभयो, सबभन्दा ठूलो कुरा चाहिँ त्यो पनि हो नि त होइन। गाह्रो छ नि त, सजिलो त्यो पक्कै छैन। इजरायलको यात्रा चाहिँ फेरि कहाँबाट जोडियो, कसरी जोडियो?
हजुर, यो तपाईँले रोचक कुरा ल्याउनुभयो। मेरो जीवनको यो एउटा पाँच वर्ष चाहिँ मैले इजरायलमा बिताएको छु। यो कस्तो भयो भने, मैले अघि पनि भने मेरो माइती घरको जुन सङ्घर्ष थियो होइन, आर्थिक रूपमा चाहिँ विपन्नताको कारणले गर्दाखेरि म घरको कान्छी छोरी थिएँ, ममा प्रतिभा थियो, तर पनि मैले त्यो एक किसिमको त्यो आर्थिक रूपले पछि पार्दाखेरिको पीडा देखेको थिएँ कि मैले होइन। मेरो साथीहरू सँगसँगै हुँदाखेरिको मैले अलिकति केही त्यस्तो महसुस गर्नुपर्ने कुराहरू होइन, यस्ता कुराहरू देखेको थिएँ। मेरो विवाह भइसकेपछिको परिवार चाहिँ अलिअलि खान्ते मित्ते परिवार नै हो अभाव थिएन खाना र लाउनको. मेरो श्रीमानले चाहिँ जागिर गर्न थालिसक्नु भएको थियो. मलाई बिहा गर्दाखेरि उहाँको राम्रै जागिर थियो. त्यस पछाडि म बिए पढ्न थालेँ. म बिए पढ्दै गर्दा नै मेरो अन्तिम वर्षमा नै मेरो बच्चा जन्मियो. त्यो बेलामा मैले भनौँ न एक किसिमको सामान्य परिवार त थियो नि होइन. उहाँको जागिर थियो अनि त्यस पछाडि घर परिवार पनि अब राम्रै थियो होइन. तर पनि मलाई के लाग्यो भने काठमाडौँको ठाउँ यति धेरै सङ्घर्ष. म आफै पनि स्कुलमा पढाउन थालिसकेको थिएँ होइन. मेरो बच्चा 3 वर्षको थियो र म पनि एउटा स्कुलमा काम गर्न थालिसकेको थिएँ. मलाई त्यो स्कुलमा जाँदाखेरि बिहान जाँदाखेरि त्यो बच्चा बोकेर जाँदाखेरि मलाई कस्तो लाग्थ्यो भने म जान्थेँ, म त्यो बच्चालाई दिनभरि ऊ आफ्नै कोठामा हुन्थ्यो अनि भने जस्तो अब त्यो स्याहार पनि गर्न सकेन होइन. अर्को कुरा चाहिँ महिनाको अन्तिम मर्न नपाउँदैखेरि पैसा सैसा त सबैसी दिन्थ्यो है. अनि अर्को कुरा के भइदियो भनेदेखि मेरो लेखनको भोक त थियो नि त, ममा प्रतिभा थियो, त्यो प्रस्फुटन हुन पाएन. एकातिर मेरो घर परिवारको लागि मैले गर्नुपर्ने, घर सम्हाल्नु पर्ने जुन महिलाको परम्परादेखि आएको छ नि एउटा, त्यो मैले घर सम्हाल्नु पर्ने, मैले बच्चा सम्हाल्नु पर्ने, त्यहीमा मेरो जागिर पनि थियो होइन. अनि यी सायावत कुरामा म यसरी पिसे कि मेरो प्रतिभा त कता गयो. के लाग्यो भने मेरो यदि प्रतिभाको मैले प्रस्फुटन गर्नु छ भने पहिला मैले आर्थिक रूपमा आफै सबल हुनु पर्यो. मलाई त्यो खालको महसुस भइसकेपछि र मेरो एकजना मसँगै पढाउँदै गरेको साथी चाहिँ इजरायल जानुभयो. मैले त्योभन्दा अगाडि इजरायलको बारेमा मलाई केही पनि थाहा थिएन. उहाँले त्यहाँ गइसकेपछि चाहिँ यहाँ आऊ, एकदमै राम्रो छ, 5 वर्ष बस्यो भने तिम्रा यी सारा कुराहरू उसलाई म गनगन गरिरहन्थेँ होइन. मलाई लेख्नु मन लाग्छ, मलाई चाहिँ होइन मेरो प्रतिभा चाहिँ हुन आएन, यो घर परिवारमा किच्यो, यो व्यवहारले गर्दाखेरि म चाहिँ पिसेँ भन्ने खालको कुरा चाहिँ म उनलाई सुनाउँथेँ. अनि उनले त्यो एउटा उपाय, मेरो जीवनको एउटा यस्तो खालको उपाय सुझाएपछि चाहिँ मैले घरमा सल्लाह गरेँ होइन. घर सल्लाह भयो र म त्यस पछाडि म गएँ. मैले सोचे भन्दा चाहिँ धेरै राम्रो भयो मलाई त्यहाँ गएपछि होइन. म 5 वर्ष बसेँ, 5 वर्षमा मैले एउटा एक किसिमको जीवन स्तरलाई मैले सोचे जस्तो भनौँ न, एउटा आफूमा अलिकति आर्थिक रूपमा महिला बलियो भयो भने साँच्चै सबै रूपमा चाहिँ बलियो हुँदो रहेछ भन्ने उदाहरण चाहिँ म आफै हो कि. म 5 वर्ष बसेँ, 5 वर्ष बसिसकेपछि म आएँ. ममा अलिकति के यताउता चल्नलाई मलाई गाह्रो भएन होइन. काठमाडौँमा घरसर पनि यताउता सबै भइसकेपछि मलाई समस्या भएन. त्यस पछाडि मेरो प्रतिभा प्रस्फुटन हुँदै गयो नि. हुन त त्यहीँ बसेर मेरो पहिलो कृति विमोचन भएको हो. म त्योभन्दा अगाडिदेखि लेख्थेँ होइन. मेरो पहिलो तप्किरे अञ्जलीमा चाहिँ मैले भूमध्यसागरको किनारमा
लेख्नुभयो.
मेरो पहिलो कृति तप्किएर अञ्जलीमा हो. त्यो 2067 सालमा म इजरायलमै थिएँ. अनलाइन गजल प्रतियोगितामा चाहिँ मेरो एउटा गजल चाहिँ विश्वव्यापी अनलाइन गजल प्रतियोगितामा चाहिँ प्रथम भजललाई चाहिँ शिव परिवारले गाउनु भएको छ. परदेशमा दुख्यो मन दुखाएर रोए, परेलीमा सबै आँसु सुकाएर रोए भन्ने शिव परिवारले गाउनु भएको छ. त्यो गजल प्रथम भइसकेपछि चाहिँ एक किसिम गजलको मा मेरो नाम अगाडि आयो होइन. त्यस पछाडि चाहिँ त्यसकै प्रेरणाले गर्दाखेरि अब त्यहीँनिर मैले एउटा गजल सङ्ग्रह तयार गरेँ र गजल हामी त्यहीँ बसेको जुन साथीहरू थियौँ त्यहाँ एउटा राम्रो माहौल बनाएको थियो मैले होइन. मैले जाँदा जाँदै भाषा सिकिसकेपछि मलाई त्यहाँ काम गर्न खोज्न, राम्रो काम खोज्न, काम त म यहीँबाट खोजेर गएको थिएँ तर मलाई सजिलो हुने खालको र भनौँ न आर्थिक रूपमा पनि राम्रो खालको मलाई काम खोज्नलाई त्यहाँको सबै कुराहरू जानेपछि मलाई गाह्रो भएन. त्यस पछाडि चाहिँ मैले नेपालबाट गएका जसको भाषाको समस्या छ ती महिला दिदी बहिनी दाजुभाइहरूलाई चाहिँ एउटा अफिससँग सहजीकरण काम पनि गर्नु पाए. त्यो पनि मेरो एउटा सुखद पक्ष छ.
5 वर्षमा धेरै कुरा गर्ने
धेरै गर्ने. अर्को कुरा चाहिँ
हाम्रा आमा दिदी बहिनी छोरीहरूले पाएको सानो अवसरलाई नै कति धेरै त्यो समयलाई सही सदुपयोग गरेर अगाडि बढिरहनु भएको छ. त्यसको एक उदाहरण
एकदम यो एउटा आत्मविश्वासको. मैले अघि सुरुमै भने नि मेरो साथी भनेको चाहिँ आत्मविश्वास हो. म सानैदेखि मलाई मेरो बुवाले चाहिँ एउटा केही पनि सिकाउनु भएन भन्दाखेरि एकदमै जीवनको एउटा ठूलो पाठ पढाउनु भएको छ चाहिँ आत्मविश्वासमा हिँड. यो चाहिँ मेरो जीवनभरि नै चलिरहन्छ होइन. त्यसले गर्दा होला सायद मलाई अनि त्यहाँ पनि मलाई के यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज छ त्योसँग जोडिए. त्यस पछाडि हामी विभिन्न कार्यक्रमहरू गर्न थाल्यौँ र भूमध्यसागरको किनारमा मैले मेरो पहिलो किताब प्रकाशित गरे. दोस्रो किताब मेरो गीत संग्रह निक्ल्यो. अनि त्यस पछाडि तेस्रो मेरो तोदा मैले इजरायलमै हुँदा लेखिसकेँ र नेपालमा आएर चाहिँ प्रकाशित गरेको हो. तोदा 70 सालमा प्रकाशित भएको हो. तोदाले चाहिँ मलाई एउटा नेपाली साहित्यमा मूल धारमा चाहिँ एउटा एकदमै राम्रोसँग चिनायो. तोदाको विषयले गर्दाखेरि चाहिँ नेपाली पाठकले अत्यन्तै रुचाउनु भयो. त्यस पछाडिको मेरो यात्रा चाहिँ अब दोस्रो चरण भन्छु म.
महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी सुनिरहनु भएको छ, हामीलाई सुनिरहनु भएको छ, रेडियो नेपाल सुनिरहनु भएको छ भने यहाँहरूप्रति हामी आभारी छौं, धन्यवाद। केही समय अझै हामीलाई साथ दिनको लागि आत्मीय आग्रह पनि गरे है। कार्यक्रम आजका नारीमा आज अप्ठ्यारोबाट माथि उठेर सफलताको कथा बुन्न सफल साहित्यिक स्रष्टा जसले महिला शक्तिलाई कलमसँग जोड्नुभयो, महिला अनुभूति र संघर्षलाई आफ्नो लेखनीमा रचनामा लिएर आउनुभयो, महिला अस्तित्व शक्ति र अनुभूतिको सम्मिश्रण गरेर कहिले गजलमा कहिले गीतमा कहिले कथामा कहिले उपन्यासमा राखिराख्नुभयो र एउटा योगदान यति गर्दै गर्दै एउटा योगदान साहित्यिक क्षेत्रमा पुर्याइ पनि रहनु भएको छ। त्यो यात्रा अगाडि बढ़िरहेको छ र पछिल्लो कृति परिधि उपन्यास भर्खरै मात्र प्रकाशनमा पनि आएको छ र आज त्यो बाल्यकालदेखि अहिलेसम्मको जुन संघर्ष छ यो संघर्ष यहाँले सुनाइराख्दा इजरायल गएको संघर्ष सुनाइराख्दाखेरि त्यो खोलामा गिटी जुत्ता नलगाइकन गिटी उठाइराख्दाखेरि काठमाडौँमा पढ्नकै लागि संघर्ष गरिराख्दाखेरि सानो बच्चालाई छोडेर बाध्यताले होइन त्यो आवश्यकताले कति कुरा जोडेका थिए नि त इजरायलसम्म पुग्नको लागि कसलाई इच्छा हुन्छ र होइन त्यो कुरा सुनाइराख्दा त्यो सुनिरहँदा लाग्यो हाम्रो यो कार्यक्रम सुनिरहनु भएको यहाँको यो अनुभूतिलाई सुनिरहनु भएको धेरैलाई लाग्यो होला यो त मेरै कथा सुनाइरहेको जस्तो यो मेरै जीवनीसँग मिल्दो रहेछ जस्तो होइन धेरै हाम्रो यो दिदी बहिनी आमा छोरीको कथा भनिरहे जस्तो पनि लाग्यो। अप्ठ्यारोलाई चिरेर अगाडि बढ्नुको विकल्प छैन
एकदमै मलाई के लाग्छ भने यो अप्ठ्यारो परिस्थिति मैले भन्दा बढी भोग्ने महिला दिदी बहिनीहरू नेपालमा धेरै हुनुहुन्छ। दिदी बहिनीहरूलाई चाहिँ के अनुरोध गर्छु भने अप्ठ्यारो छ भनेर चुनौतीलाई देखेर नडराउनुहोस्। चुनौतीलाई कसरी हुन्छ तोडेर फोडेर नागेर अगाडि बढ्नुहोस्। जसले चुनौतीलाई फोडेर तोडेर अगाडि बढ्न सक्नुहुन्छ तपाईँहरूले सफलता अवश्य चुम्नुहुन्छ जस्तो लाग्छ मलाई। र म प्रत्येक दिदी बहिनीहरूलाई होइन हाम्रो नेपाली समाज अनि नेपाली समाजमा चाहिँ एउटा परम्परा छ, परम्पराको जंजितले हाम्रो महिला दिदी बहिनीहरूलाई बाँधेको छ पितृसत्ताले चाहिँ। त्यसले गर्दा अप्ठ्यारा छन्, अप्ठ्यारा जसलाई पनि हुन्छ अप्ठ्यारालाई चिर्न सक्ने म चाहिँ तपाईँहरू भित्रै छ त्यसलाई खोज्नुहोस् भन्न चाहन्छु म।
पक्कै पनि हामी यसैले पनि यहाँको लेखनीमा यहाँले अहिले जुन कुरा भन्नुभयो त्यसलाई नै जोडेर भन्ने हो भने पनि महिला चेतनासँग जोडिँदै आएका छन् कृतिहरू यहाँको भन्नुपर्दा होइन ती कृतिहरू नेपाली साहित्यमा महिला अनुभूतिको महिला जीवनीको एउटा यथार्थको विश्वसनीय दस्तावेजको रूपमा रहेका छन्। यो कुराले पनि धेरै कुराहरू देखाएको छ, प्रकाशनमा ल्याइदिएको छ, सुनाएको छ, पाठकले पढिराख्नु भएको छ होइन। ती कुराहरू छ, सँगै सामाजिक एउटा अभियन्ताको रूपमा पनि आवाज उठाउनु कलम चलाउनु यहाँको अर्को एउटा विशेषता पनि रहेको छ। महिलाको बारेमा यो समाज किन यति धेरै विभाजित छन्, पारिवारिक दायित्व र साहित्यलाई सँगसँगै लानु सजिलो छैन, आमाको भूमिका छोरीको भूमिका बुहारीको भूमिका जीवनसाथीको भूमिका सबैलाई मन बुझाएर होइन सबैलाई व्यवस्थित गरेर लिएर जानु सजिलो पक्कै पनि छैन,
एकदमै गाह्रो छ यो होइन। गाह्रो छ भनेर बस्ने हो भनेदेखि हामी भान्सा भन्दा बाहिर निस्किनै सक्दैनौँ। यो गाह्रोलाई हकाएर हुन्छ कि होइन आफूले सकेको सहयोग गरेर हुन्छ कि थोरै धम्क्याएर हुन्छ कि होइन। म चाहिँ फेरि एउटा कुरामा म एकदमै स्पष्ट छु के छु भने मलाई धेरैजनाले भन्नुहुन्छ यस्तो नारीवादी कथाहरू लेख्छस् होइन यस्तो लेखन छ तिम्रो पारिवारिक अवस्था चाहिँ कस्तो छ भन्नुहुन्छ। म उहाँहरूलाई के भन्छु भने म मेरो कुरा चाहिँ एकदम स्पष्ट छ, म विद्रोह गर्छु तर मेरो घर फुटाएर होइन, मेरो घरलाई जोडेर म विद्रोह गर्छु, म यो समाजसँग विद्रोह गर्छु, म मेरो परिवारसँगै पनि विद्रोह गर्छु तर घर फुटाउने हिसाबले होइन, घर अझ बलियो बनाउने हिसाबले चाहिँ म विद्रोह गर्छु। मेरो समाजसँगको मेरो विद्रोह भनेको पनि मेरो यो
परिवर्तनको
लागि हो र त्यो विद्रोहमा म पनि म फुटाएर होइन, म एक्लै हिँडेर होइन, म सबैलाई संगठित गरेर चाहिँ म त्यो किसिमको विद्रोह गर्छु। यो कुरा चाहिँ म एकदमै प्रष्ट छु, त्यही भएर पनि मलाई चाहिँ अहिले मेरो परिवारको एउटा वातावरण छ नि एकदमै त्यो वातावरण पनि एउटा लोभलाग्दै वातावरण छ र लेखनमा पनि मेरो अब मैले लेखिरहेको छु एउटा इमान्दारी त लेखकलाई सबैभन्दा अगाडि बढाउने भनेको लेखकीय इमान्दारी सहकारिता चाहिन्छ। म चाहिँ जहिले पनि के भन्छु भने हामीले लेख्दाखेरि हामीले आफ्नो कुराहरू आफूले भोगेका आफूले जानेका आफूले महसुस गरेका कुराहरूलाई लेख्ने हो। लेखक भनेको जहिले पनि यस्तो दृष्टिकोण राख्नुपर्छ लेखकले जसको आवाज छैन तिनीहरूको आवाज बनिदिने हो लेखकले, होइन राज्यको दृष्टि पुग्दैन त्यो ठाउँलाई खोतलेर तिनीहरूको आवाजलाई मुखर बनाइदिने काम चाहिँ जहिले पनि लेखकले गर्नुपर्छ भनेर जस्तो लाग्छ मलाई। हाम्रो देशका महिलाहरूको अवस्था कस्तो छ, महिलाहरू कति विभेदमा परेका छन्, घरेलु हिंसामा कति छन्, उनीहरूले बोल्न सकेनन् भने पनि उनीहरूको आवाज बनिदिने काम चाहिँ हामी महिला लेखकको हो नि त, होइन? त्यस कारणले गर्दाखेरि पनि हाम्रो लेखनमा जस्तै मेरो लेखनमा चाहिँ त्यो बलियो पाटो भएर चाहिँ एउटा महिलाको सशक्तिकरणका लागि चाहिँ आवाजहरू आइरहेको हुन्छ। जस्तै मेरो परिधिको कुरा गर्नुभयो, परिधिमा पनि मैले चाहिँ पात्रको माध्यमबाट यो समाजलाई उधल्ने काम गरेको छु मैले।
हजुर, यति भनिरहँदा हामी यही जोड्न चाहन्छौ, तप्केका अञ्जुलीमा 2066, तृष्णाका छालहरू 2068 हुँदै गर्दाखेरि यो तोदा 2070, इति 2073, सयपुतली 2075 सालमा र परिधि 2082 सालमा। कुनै न कुनै तवरबाट, गजलबाट होस्, कथाबाट होस्, उपन्यासबाट होस्, होइन, नारी चेतनालाई, सहअस्तित्वको, महिला अस्तित्वको एउटा यथार्थतालाई कहीँ न कहीँबाट जोडिरहनु भएको छ। यहाँले भन्नुभयो नि घर फुटाएर होइन, विद्रोह परिवर्तनको लागि हो, घरलाई जोड्नको लागि, सम्बन्धलाई मजबुत बनाउनको लागि पनि, आँसु झारेर होइन कि त्यसलाई शक्तिमा परिणत गरेर विद्रोहबाट पनि गर्न सकिन्छ। त्यो कुराहरूलाई आत्मसात गरेर आज भन्ने हो भने के भन्छु जस्तो लाग्थ्यो, आज आएर हेर्दा त्यो विगतलाई हेर्दा र अहिले वर्तमानको अवस्थामा आफूलाई उभिएर हेर्दाखेरि त्यो फरक होइन, त्यो विगत त्यसलाई कसरी।
म अहिले बाल्यकालदेखि देखेको एउटा सपना, स्कुल भनौँ न माध्यमिक तह पार गर्दासम्मको मेरो एउटा सपना भनेको चाहिँ अघि भने नि मेरो गायिका बन्ने सपना थियो, एकदमै गायिका बन्ने मेरो दिन रातको सपना भनेको, निदाउँदाको सपना पनि, दिउँसोको सपना पनि, मेरो आँखा खुल्ला हुँदाको सपना पनि मेरो गायिका बन्ने नै सपना थियो। तर चाहिँ यो जीवनमा मानिससँग भएका विभिन्न किसिमका प्रतिभाहरू हुन्छन् होइन, तर सबै प्रतिभा चाहिँ समान रूपमा प्रस्फुटन हुँदैनन्, कतै न कतै आएर चाहिँ त्यो मोडहरू चेन्ज हुन्छन्, परिवर्तन हुन्छन्। मेरो जीवनमा पनि त्यस्तै भइदियो। जस्तै मसँग जति बेला पैसा थिएन त्यो बेलामा चाहिँ एउटा एल्बम निकाल्यो भनेदेखि एकदमै चर्चामा आइन्थ्यो, जति बेला रेडियो नेपाल मात्रै थियो त्यो बेलामा एक दुईवटा गीत, एउटा गीत मात्रै अलिकति माथि आइदियो, हिट भइदियो भनेदेखि गायिका बन्नलाई सजिलो थियो होइन। तर अगाडि त मसँग त आर्थिक रूपमा त म त कमजोर थिएँ होइन, र त्यो मेरो एउटा सपना मात्रै थियो। र जब मसँग पैसा भयो नि त्यो बेलासम्म आइपुग्दा चाहिँ म कहाँबाट युटर्न भएर म लेखक भइसकेको थिएँ। त्यसले गर्दाखेरि मेरो गायनको एउटा भोक भनौँ न सपना किनारा लाग्यो त्यो। त्यति बेलासम्ममा मेरो दुईटा कृति पनि निस्किसकेको थियो, र तोदा उपन्यास जति बेला आयो नि त्यति बेलासम्म पनि म गायिका बन्ने मेरो जुन एउटा भोक थियो त्यो एकातिर थियो, र तोदा उपन्यासले चाहिँ मलाई एउटा मूल धारमा एउटा लेखकको रूपमा स्थापित गराइदियो। त्यसले त्यस पछाडिका मेरो आफ्नो चुनौतीहरू थपिँदै गए, किनभने एउटा कृति सफल हुनु भनेको चाहिँ त्यो
दायित्व पनि
एकदमै, त्यो जिम्मेवारी पनि थपिन्छ, समाजलाई अब हामीले बुझ्ने तरिकालाई पनि अलिकति गम्भीर रूपमा हेर्नुपर्ने हुन्छ होइन, र त्यो कृति भन्दा अझ राम्रो कृति ल्याउने एउटा चुनौती पनि थपिएको हुन्छ। त्यसले गर्दाखेरि मेरो यो गायिका बन्ने जुन सपना थियो त्यो बिचैमा कतै कतै केही कुराले चाहिँ छायामा पार्यो।
समय सँगसँगै आफ्नो पहिचान बदलियो, तर त्यो पहिचान हरेक पहिचानमा एउटा अनुभूति, चेतनाका स्वर, आवाज, ती शब्दहरूले चाहिँ स्थान पाउँदै गए।
हजुर,
यसो भन्दा फरक नपर्ला,
मेरो हकमा चाहिँ पर्दैन, किनभने मैले त्यो एक किसिम भन्ने हो भने मेरो सङ्घर्षसँगै मैले मेरो जीवनलाई चाहिँ एउटा अनुभव होइन, अलिकति त्यही किसिमले एउटा आत्मविश्वासका साथ ती पछाडिका दिनहरूमा चाहिँ आफूले भोगेका भोगाईले चाहिँ मैले राम्रो शिक्षा पाएँ होइन, अनि ती कुरालाई मैले चाँडै चाहिँ जीवनको एउटा भनौँ न त्यो उमेरमा जसले पनि जे पनि गर्न सक्छ त्यो उमेरमै मैले बुझेँ, यो बुझाइले चाहिँ मेरो जीवनलाई चाहिँ एकदमै ठुलो फरक पार्यो होइन, भनेको मलाई अलिकति सफलतातिर डोर्याउँदै लग्यो। मेहनत गर्छु र ममा भएको क्षमतालाई ढाकछोप नगरिकन यथार्थ रूपमा इमान्दार भएर उजागर गर्छु भन्छु होइन. त्यसले गर्दाखेरि पनि होला सायद. र अर्को कुरा मेहनत, मैले जुन अब लेखनको लागि जति मेहनत गर्नुपर्ने हो मैले एकदमै अब अध्ययनको कुरा हुन्छ होइन, अध्ययनलाई सँगसँगै लगेर
त्यो मेहनत त्यो योगदानको कदर होइन त्यो लगनशीलता त्यही हेरेर नै प्रभावशाली महिलामा पढ्न सफल हुनुभयो सकिँदो रहेछ भन्ने सन्देश त यही हो नि त होइन. महिला संवेदनाको एउटा नयाँ भूगोल यहाँको कृतिले कोर्दै अगाडि बढ़िरहेको छ. कथाभन्दा सम्झना, घटनाभन्दा अनुभूति, बाहिरी भन्दा भित्री जीवन बोल्दै पनि आएका छन्, कथाहरूले पढाउँदै आएका छन्, सुनाउँदै आएका छन्. अप्ठ्यारो आउँछ, दुःख पनि पर्छ, आँसु पनि झारिन्छ, तैपनि के कुराले चाहिँ अगाडि बढाउँछ भन्ने कुरा आउँछ. यहाँको जीवनीमा नि त्यही छ नि त होइन, जब जब गाह्रो स्थिति आए नि के कुराले अगाडि बढाए जस्तो लाग्यो.
मेरो दुईटा कुरा छ
हजुर.
एउटा त मैले अघिदेखि भने आत्मविश्वास,
आत्मविश्वास.
अर्को चाहिँ के भने जस्तै हामी विभिन्न ठाउँमा चाहिँ जस्तै नदी पनि अब ठोकिँदै 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 बगेको हुन्छ नि, हेर्दाखेरि सल्ल बग्यो भन्ने हुन्छ होइन. मानिसको जिन्दगी पनि त्यस्तै गरेर सङ्घर्ष काटी तहहरू पार गर्दै 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 गइरहेको हुन्छ नि होइन. यी विसङ्गति व्यतिथिहरूमा चाहिँ कोही बेला चाहिँ यस्तो आफूलाई चाहिँ त्यो यति पीड़ा बोध हुने खालको चाहिँ घटनाहरू घटिदिन्छन्. मैले ती कुराहरूलाई चाहिँ जहिले पनि एउटा इकको रूपमा लिएको छु क्या. त्यो इकले र मेरो आत्मविश्वासले नै होला सायद मलाई आज यो ठाउँमा ल्याइरहेको छ.
हजुर उमाजी, अर्को सामाजिक चेतना, महिला शक्ति र अनुभूति यी सबैलाई जोड्दै चिनारी पाएको छ एउटा जिन्दगीले होइन. यो सबै कुराहरूलाई अबका दिनमा कसरी अगाडि बढाउने, के छ योजना?
मेरो योजना भनेको त म लेखक
हजुर,
र मेरो काम भनेको लेख्नु हो
हजुर.
र लेखकको अझ खास काम भनेको चाहिँ एउटा सीमान्तकृत वर्गको आवाज भनेर चाहिँ मैले लेख्नु छ र पाठक सामु चाहिँ ती कुराहरू पुर्याउनु छ. यो समाजका विभेद, यो समाजको व्यथिति विसङ्गतिहरूलाई चाहिँ चिर्नको लागि पनि हामीले लेख्नु छ र मेरो कलम चाहिँ यसै गरी अगाडि बढ्छ. महिलाको अस्तित्वको लागि, महिलाको चेतनाको विकासको लागि पनि मैले धेरै लेख्नु छ र मेरो कर्म भनेको चाहिँ मेरो सबैभन्दा ठूलो कर्म भनेको लेखन नै हो र जीवनभरि मैले लेख्ने नै छु जहिले सक्छु.
यहाँका योजना, यहाँका लेखनीको यात्राले सफलता हासिल गर्दै जाओस् हामी कार्यक्रमबाट यही कामना गर्छौ. जाँदा जाँदै अन्तमा आज हाम्रो कार्यक्रम मार्फत के भन्नुहुन्छ?
मैले भन्नु पर्दाखेरि लेखक महिलाहरूका लागि भन्नु पर्दाखेरि चाहिँ धेरै पढ्नुहोस्, अरूका पढ्नुहोस्, विश्व दृष्टिकोण राख्नुहोस् र लेख्नुहोस्, त्यो तपाईँहरूको लेखन चाहिँ सफल हुन्छ. र म आम दिदी बहिनीहरू जो चाहिँ घरभित्र हुनुहुन्छ, म तपाईँहरूलाई चाहिँ के भन्छु भनेदेखि, जो चाहिँ दुःखको एउटा भनौँ न पिञ्जराभित्र हुनुहुन्छ होइन, उहाँहरूलाई के भन्छु भने त्यो पिञ्जरा तोड्ने शक्ति त तपाईँहरूसँगै छ, खोज्नुहोस् भन्न चाहन्छु. र अरू जो चाहिँ हाम्रा नेपाली दिदी बहिनीहरूलाई चाहिँ मेरो कृतिहरू पढिदिनुहोस् होइन, पाठक भएर पढिदिनुहोस् भन्न चाहन्छु.
पक्कै पनि आज समय दिएर हामी माझ उपस्थित भएर हामी माझ हाम्रा आदरणीय श्रोता माझ हामीलाई सुनिरहनु भएको जति पनि हुनुहुन्छ उहाँहरू माझ जुन आफ्नो अनुभूति यहाँले राखिदिनु भयो, जीवनीसँग साहित्यसँग जोडेका जुन प्रसंगहरू हामी माझ राखिदिनु भयो यसको लागि उमाजी रेडियो नेपाल परिवारको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद.
एकदमै धन्यवाद, तपाईँले मलाई यहाँ अवसर दिनुभयो, मेरो कुराहरू सुनाउने यति राम्रो अवसर दिनुभयो. तपाईँलाई र सम्पूर्ण रेडियो नेपाल परिवारलाई मेरो तर्फबाट धन्यवाद.
महिलाका अनुभूतिलाई सशक्त ढंगबाट अगाडि लिएर आउन सफल, आफ्ना कृति मार्फत, उपन्यास कथा मार्फत लिएर आउन सफल एक सफल लेखक साहित्यकार उमा सुवेदी, आज उहाँको यो अनुभूतिलाई हामीले यहाँहरूमा सुनायौं. अर्को साताको बसाईमा फेरि महिला सवालका विविध विषयसँगै फेरि संघर्षलाई सफलतामा जोड्न सफल हाम्रा आमा दिदी बहिनी छोरी मध्येकै एक प्रतिनिधि पात्रको अनुभव अनुभूतिलाई प्रेरणाको स्रोत बनाएर यहाँहरूमा आज राख्नको लागि कार्यक्रम आजका नारीको अर्को श्रृंखलामा हाम्रो भेट हुने नै छ. र हाम्रो प्रस्तुति यहाँले सुनिरहनु भएको छ भने कस्तो लागिरहेको छ, सल्लाह सुझाव र प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क राख्न सक्नुहुन्छ. हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com. यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृंखलाबाट प्राविधिक साथी सुलोचना बज्राचार्यसँगै म चन्दा विष्ट पनि विदा माग्छु. सुन्दै रहनुहोला रेडियो नेपाल. शुभ दिन, नमस्कार.
जागौं